नमस्कार, कार्यक्रम पानी र सरसफाईमा स्वागत छ। म पिटी लोप्चन। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसीएफ र डीएफआईडीको सहयोग र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, गेरकुटार युवा क्लब नुवाकोट तथा एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसीएफ आपतकालीन अवस्थामा प्रतिकारियाका साथै खानेपानी तथा सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जन र मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसीएफ अहिले नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको आज 217 अंक हो। आजको कार्यक्रममा हामी खानेपानीको ट्याङ्कीलाई निर्मलीकरण गर्ने विधि, सक क्लोरिनेसनका विषयमा लाङटाङ संरक्षण सरोकार समाज ल्याकुसकी इभा मानन्दरसँग कुराकानी गर्छौ।
के गर्नु छ नि, बरु कोदाल ल्याउनुहोस् होइन, त्यसलाई त्यो अलिकति खनेर, खाल जस्तो खनेर त्यसमा ढुङ्गा सुङ्गा हालेर बरु त्यो सोकपिट जस्तो बनाउनुहोस्।
सक क्लोरिनेसन गरेर यसमा ट्याङ्कीलाई शुद्धिकरण गर्ने काम गरेका हौ।
खानेपानीको गुणस्तर कायम राख्न खानेपानी आपूर्तिकर्ता अर्थात उपभोक्ता समिति र उपभोक्ताले गर्नुपर्ने कामको विषयमा खानेपानी तथा ढनिकास विभागको खानेपानी गुणस्तर शाखाका प्रमुख इन्जिनियर रमेश सुवेदीसँग गरिएको कुराकानी पनि आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ।
धारामै सफा पानी छ भने गाग्रोमा पनि फोहोर हुन सक्छ, त्यसकारण हाम्रो बानी व्यवहार जस्तो कसरी पानी छोप्ने, कसरी पानी सार्ने।
बर्खा हटेर हिउँद लागिसकेको छ। तपाईँ हामी मध्ये कतिले बर्खायाममा खाने पानीको मुख्य ट्याङ्की सफा गर्न भ्याएनौ र अझै पनि त्यही ट्याङ्कीमा जम्मा भएको पानी पिइरहेका छौ। खानेपानीको ट्याङ्कीमा कहिले धमिलो पानी, माटोको लेदो, फोहोर मैला वा ढुङ्गा गिटी पसेको हुन सक्छ, जसले गर्दा तपाईँ हामीले पिउने पानी मात्र होइन ट्याङ्की नै प्रदूषण भएको हुन सक्छ। प्रदूषण भएको पानीलाई मात्र होइन ट्याङ्कीलाई निर्मलीकरण गर्ने विधि पनि छ। त्यो विधि हो सक क्लोरिनेसन। यस विषयमा जानकारी गराउन तपाईँलाई पनि लैजाँदैछौ रसुवाको कालिका गाउँपालिकाको धुसेनीमा रहेको गिद्दे खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी र लाङटाङ संरक्षण सरोकार समाज ल्याकुसका प्राविधिक कर्मचारी सक क्लोरिनेसन गर्ने विषयमा छलफल गर्दैछन्।
त्यो सफा गरेको भए धुलो माटो मात्रै हुन्छ,
खानेपानीको मुख्य ट्याङ्की 10,000 लिटर क्षमताको छ। ट्याङ्की भरि पानी छ। ब्लिचिङ पाउडर घोलेर ट्याङ्कीमा हालेपछि 1.5 घण्टा राखिनेछ, त्यसपछि पानीलाई निकास दिइनेछ। यस विषयमा छलफल भइसकेको छ। सक क्लोरिनेसन विधिका विषयमा बताउँदै हुनुहुन्छ लाङटाङ संरक्षण सरोकार समाज ल्याकुसकी टिम लिडर इभा मानन्धर।
हामीले चाहिँ यो गिद्धे खोलाको आरबिटी जसलाई हामी पानी फेरोसिमेन्ट ट्याङ्की भन्छौँ त्यसमा हामीले क्लोरिनेसन गरेर, सक क्लोरिनेसन गरेर यसमा ट्याङ्कीलाई शुद्धिकरण गर्ने काम गरेका हौँ। पहिला यो ट्याङ्की खाने पानी त यहाँको उपभोक्ताले पहिले पनि खाइ नै राख्नुभएको थिए, तर हामीले बनाउँदाखेरि चाहिँ अब विभिन्न भित्रै बसेर चाहिँ मान्छेले बनाउने हुन्छ, विभिन्न किटाणुहरू गइरहेको हुनसक्छ, त्यही भएर चाहिँ हामीले यो सक क्लोरिनेसन गर्दाखेरि क्लोरिन हाई मात्रामा, जस्तै हामी पिउस चाहिँ 1 लिटर पानीमा 3 थोपा हालेर खान्छौँ, त्यो चाहिँ खाना आधा घन्टापछि खान लायक हुन्छ, तर यो पानी चाहिँ सक क्लोरिनेसन गर्दाखेरि एकदम हाई डोजमा 5% क्लोरिनको मात्रा हामीले यहाँ हालेर यो ट्याङ्कीलाई शुद्धिकरण गर्दाखेरि यो पानी चाहिँ पुरै फालेर बल्ल नयाँ पानी हालेर खानुपर्ने हुन्छ, यसले गर्दाखेरि यो ट्याङ्कीमा भएका जुन भित्तामा रहेका किटाणुहरू हुन्छन् ती सबै नै सखाप हुने हुँदा हामीले यो प्रविधि अपनाएका हौँ।
खासमा सक क्लोरिनेसन भनेको के हो, सुरुमा कसरी चाहिँ सुरुवात गरिन्छ बताइदिनुहोस्, यसको प्रक्रियागत चरण देखिने।
यसमा कस्तो हुन्छ भने सक क्लोरिनेसन भनेर एकदम हाई डोजमा हामीले क्लोरिन त्यो मात्रा पहिलादेखि नै हामीले आकलन गरिसकेका हुन्छौँ। यसमा कस्तो हुन्छ भने 10,000 लिटर पानी ट्याङ्कीलाई शुद्धिकरण गर्नको लागि 1 लिटर पानीमा 200 ग्राम ब्लिचिङ पाउडर हामी घोल्छौँ पहिला, अनि घोलिसकेपछि एकछिन थिग्र्याएर जुन माथिको जुन क्लियर लिक्विड हुन्छ त्यसलाई चाहिँ हामी अर्को भाँडामा खन्याउँछौँ, र त्यो क्लियर लिक्विड चाहिँ हामीले 10,000 लिटर ट्याङ्कीको पानीमा हामी खन्याएर लगभग 1 घन्टा जस्तो हामी त्यसलाई रहन दिन्छौँ, ताकि त्यति त्यो समयमा त्यो क्लोरिनले त्यहाँ भएका किटाणुहरूलाई मार्ने काम गर्छ। र त्यसपछि चाहिँ हामी त्यो पानीलाई हामी खोलिदिन्छौँ, वासआउटबाट खोलिदिन्छौँ। तर वासआउटबाट खोल्दा पनि हामीले यो कुरा ध्यानमा राख्नुपर्छ कि त्यो वासआउटबाट गएको पानी बोट बिरुवाहरूमा अथवा बाली नालीमा नपरोस्, किनभने त्यो अलि हानिकारक हुने गर्छ। र त्यो पानी त झन् विशेष गरी धाराबाट खोल्नु नै हुँदैन, किनभने त्यो धाराबाट खोल्यो भने त्यो पानी खाने चान्स रहन्छ। के गरी हामीले पानीको पाइप पनि हामीले क्लोरिनेसन यही सक क्लोरिनेसनकै माध्यमबाट हामीले गर्न खोजेका हौँ भने पानी खोल्दाखेरि जुन क्लोरिन हालेर आधा 1 घन्टापछि जुन हामीले राखेका छौँ त्यो पानी खोल्दाखेरि त्यो पानी धाराबाट खोल्दाखेरि हरेक धारामा चाहिँ त्यो पानी कसरी नखाओस् भनेर स्ट्यान्ड बाई भएर स्टाफ कोही बसिरहनु पर्ने हुन्छ, ताकि त्यो पाइपहरू पनि सक क्लोरिनेसनबाट डिसइन्फेक्ट होस्। हाम्रो प्रक्रिया चाहिँ यति नै हो।
र यसरी 1 घन्टासम्म 10,000 लिटरको ट्याङ्कीमा राखेपछि त्यहाँ ट्याङ्की चाहिँ कहिलेसम्मका लागि चाहिँ त्यस्तो प्रदूषण मुक्त अर्थात् ट्याङ्की आफै सुरक्षित हुन्छ र फेरि आउने पानीलाई चाहिँ यसले किटाणु प्रवेश गर्न दिँदैन।
यसमा कस्तो हुन्छ भने सर, यो सक क्लोरिनेसन गर्दाखेरि किटाणुमा पहिलेदेखि भइरहेका किटाणुहरू चाहिँ मार्ने हुन्छ होइन, अनि त्यसपछि त्यो पानी जब फालिन्छ तब चाहिँ क्लोरिनको मात्रा थोरै मात्रै भित्तामा रहन्छ। अब हाम्रो यसमा चाहिँ कस्तो हुन्छ भने मूलको पानी पहिलेदेखि सफा हुन्छ भन्ने हाम्रो एजम्सन हुन्छ होइन, अनि केही गरी भल पसेको अवस्थामा वा भनौँ भित्र कुनै जीव जन्तुहरू गएर पसेको अवस्थामा पनि सक क्लोरिनेसन समय समयमा गर्नुपर्ने हुन्छ। र हाम्रो मूलको पानी यदि सफा छ भने वर्षमा एकचोटि सक क्लोरिनेसन गर्न चाहिँ हाम्रो विज्ञहरूले चाहिँ सल्लाह दिन्छन्।
भनेको मतलब कहिले त्यो बाढी पहिरो अर्थात् चाहिँ खानेपानीको मूल प्रदूषण भएन भनेदेखि चाहिँ वर्ष दिनमा गरे पुग्छ, होइन भने बेला बेलामा धमिलो पानी पस्यो अर्थात् चाहिँ मुहान प्रदूषण भएको शङ्का लाग्यो भनेदेखि यसलाई फेरि बेला बेलामा गर्न सकिन्छ।
हजुर एकदम त्यस्तै नै, अब यहाँ चाहिँ यो खानेपानी समितिले नै चाहिँ खानेपानी उपभोक्ता समितिले नै चाहिँ यो कुरा ध्यानमा राख्नुपर्छ कि भलाको बेलामा अथवा कुनै त्यस्तो फोहोर पानी आएको जस्तो उहाँलाई चाहिँ कुनै ऊ भयो भने ट्याङ्की सफा गर्ने त छँदै नै छ, र साथमा यो क्लोरिनेसन सक क्लोरिनेसन नै गर्नुभयो भने उहाँहरू अझ सुरक्षित हुनुहुन्छ, यो ताकि उहाँले सफा र शुद्ध खानेपानी पाउने कुरामा चाहिँ उहाँ विश्वस्त हुन सक्नुहुनेछ।
गिद्धे खोलाको यो मुहानमा त ल्याकोस र एसिएफले गर्दाखेरि यहाँको पानी सक क्लोरिनेसन गर्ने मौका पाउनुभयो यहाँको उपभोक्ता समितिले। यस्ता धेरै उपभोक्ता समितिहरू छन् जहाँ आवश्यकता होला, उहाँहरू आफैले यसरी सक क्लोरिनेसन गर्न चाह्यो भनेदेखि के कस्ता सामग्रीहरू आवश्यक पर्छ, के गर्नुपर्छ?
आफैले सक क्लोरिनेसन गर्न चाहने उपभोक्ता समितिले चाहिँ ब्लिचिङ पाउडर भन्ने एउटा रसायन पाइन्छ जुन पाउडरको रूपमा आउँछ, त्यो मात्रा कस्तो हुन्छ भने 10,000 लिटर ट्याङ्की छ भने तपाईँले 1 लिटर पानीमा 200 ग्राम ब्लिचिङ पाउडर घोल्ने, अनि त्यसपछि घोलिसकेपछि पुरै नै चाहिँ घोल्दैन तर जति सकिन्छ घोलेर जुन एकछिन तिग्र्याएर जुन माथिल्लो क्लियर जुन तिग्रेर रहेको जुन माथिको सफा पानी सफा क्लियर पानी हुन्छ त्यो चाहिँ अर्को भाँडामा खन्याएर त्यो पानी चाहिँ ट्याङ्कीमा 10,000 लिटरको ट्याङ्कीमा हामी खन्याएर त्यो ट्याङ्कीलाई हामी सक क्लोरिनेसन गर्न सक्छौँ, र त्यही अनुसारले त्यसैबाट नै हामी हिसाब हुन्छ। अब हाम्रो ट्याङ्की 5,000 लिटर छ भने त्यो अनुसारको आधा मात्रै 1 लिटर पानीमा 100 ग्राम मात्रै ब्लिचिङ पाउडर हाले पुग्यो अथवा त्यही अनुसारले हामीले हिसाब गरेर त्यो सक क्लोरिनेसन हामी गर्न सक्छौँ। र पाइपलाइन पनि हामीले क्लोरिनेसन गरेर त्यसलाई किटाणुरहित गर्ने हो भने पाइपलाइनको हामीले डायमिटरहरू क्यालकुलेट गरेर कति लामो पाइपलाइन छ कति मोटो पाइपलाइन छ त्यो सबै हिसाब गरेर त्यही अनुसारले हामी क्लोरिनेसन गर्न सक्छौँ।
यो चाहिँ ट्याङ्कीको लागि मात्र भयो?
हजुर अहिले चाहिँ हामी ट्याङ्कीको लागि गरिरहेको छौँ। अब पाइपलाइन पनि गर्ने हो भने त्यही अनुसारले हिसाब गरेर बढी क्लोरिन हालेर अनि पहिला सुरुमा डिस्ट्रिब्युसन जुन गेट भल्भ खोलेर क्लोरिन भएको पानीले पहिला पाइपलाइनसम्म पुर्यायो अनि पुर्याइसकेपछि हरेक धाराहरू बन्द गर्न लाउनुपर्छ ताकि क्लोरिन भएको पानी हरेक पाइपलाइनमा पुगोस् र 45 मिनटदेखि 1 घन्टा रोक्यो भने त्यो क्लोरिन भएको पानीले पाइपलाइन पनि र ट्याङ्की पनि एकैचोटि डिसइन्फेक्ट गर्छ र त्यसपछि अनि खोलिसकेपछि त्यो पानी चाहिँ हामीले फाल्नुपर्छ र कहिलेसम्म कतिसम्ममा चाहिँ हामीले खान मिल्छ भने चाहिँ हामीसँग एउटा क्लोरिन टेस्ट किट छ जसमा चाहिँ अब 0.2 mg/L क्लोरिन त्यो पानीमा नभएसम्म हामीले त्यो पानी खान मिल्दैन त्यसको लागि हामीसँग छुट्टै टेस्ट किट छ जसमा चाहिँ हामीले जुन धाराबाट अथवा वासरबाट आउने पानीमा त्यो क्लोरिन टेस्ट सोल्युसन हालेर हामी त्यसको परीक्षण गर्न सक्छौँ त्यो खानलाई भयो कि भएन भनेर
यो क्लोरिनेसन गरेपछि फेरि गुणस्तर परीक्षण पनि गर्नुपर्छ पानीको
हजुर एकदमै किनभने क्लोरिनको मात्रा धेरै भएको पानी खायो भने शरीरले हानि पुग्न सक्छ त्यही कारणले 0.2 mg/L हामीले त्यति मात्र नभएसम्म त्यो क्लोरिनेसन गरेको पानी चाहिँ खान मिल्दैन जुन पियुसले जुन हाल्ने छ त्यसले चाहिँ खान लायक अमाउन्ट नै हामीले त्यसमा हाल्ने भएकोले त्यो चाहिँ हालेपछि आधा घन्टा कुरेपछि खान मिल्छ भने यो पानी चाहिँ त्यो अमाउन्ट नपुगेसम्म खान मिल्दैन हाई डोजमा हाल्ने भएकोले नै यसलाई हामीले सक्लोरिनेसन भनेका हौँ
उसो भए उपभोक्ता समितिका सदस्यहरूले चाहँदैमा मात्र त यसलाई त्यो सक्लोरिनेसन गर्नका लागि पनि त नसक्ने रहेछ केही प्राविधिक कुरा जानेको मान्छे पनि त हुनुपर्ने रहेछ नि होइन
हजुर अलि त्यो टेस्ट गर्न जान्ने त्यसै गरिकन मात्राहरू मिलाउन त अघि भर मैले भनिहालेँ र यो जुन पाइपलाइन पनि गर्ने हो भने पाइपलाइनको यो भोल्युम निकाल्न जान्ने मान्छे पनि थाहा चाहियो जुन भनेको हाम्रो बेसिक म्याथमेटिक्सले त्यो दिइहाल्छ
क्लोरिनेसन गर्न सके पनि फेरि गुणस्तर नाप्नुपर्ने भयो त्यस्तो अवस्थामा चाहिँ कसको कसरी सहयोग लिन सक्छन् जस्तो कुनै उपभोक्ता समितिले सक्लोरिनेसन गर्न चाह्यो आफैले गर्यो त्यहाँसम्म तर त्यस पछाडि खान मिल्ने नमिल्ने गुणस्तर मापन गर्नका लागि चाहिँ कहाँबाट सहयोग लिन सक्छन्
यसको लागि हामीले पनि टेस्ट गर्ने भनेको एन4 टेस्ट किट भन्ने एउटा छ जसले चाहिँ पानीमा भएका विभिन्न केमिकलहरूको टेस्ट गर्न सक्छ यो जुन मैले अघि भने क्लोरिन टेस्ट किट त्यो पनि एन4 टेस्ट किटमै पाइन्छ त्यसमा नै लेखेको हुन्छ कि यो गर्ने टेस्ट गर्ने तरिकाहरू सबै डिटेलमा त्यसमा लेखिएको हुन्छ त्यही कुरा फलो गर्यो भने हामीले जो कोहीले पनि त्यति प्राविधिक पनि हुनु पर्दैन अलिक राम्ररी इन्स्ट्रक्सनहरू फलो गर्ने हो भने त्यो जसले पनि गर्न सक्छ एन4 टेस्ट किट हुन्छ जुन चाहिँ हाम्रो एन4 भन्ने संस्थाले निकालेको जुन टेस्ट किट छ त्यसमा सबै क्लोरिन बाहेक अरू कोलिफर्म त्यसै गरिकन नाइट्रेट अनि पिएच पनि टेस्ट गरेर हामी त्यो पानीको अरू क्लोरिन बाहेक अरू पनि हामी जान्न सक्छौँ
रसुवामा सञ्चालित खानेपानी आयोजनाहरू त्यसमा त यहाँहरूले खानेपानी यसरी शुद्धिकरण क्लोरिनेसन गर्ने काम गरिरहनु भएको छ अन्यत्रका मुहानहरूको अवस्था पनि एकदम नाजुक नै होला
यसको लागि चाहिँ अब उपभोक्ता आफै नै सचेत हुनुपर्छ किनभने अब अस्ति पनि हामीले सुन्यौँ कि रसुवाको धेरैवटा मुहानको पानी टेस्ट गर्दाखेरि कोलिफर्म भेटियो भन्ने कुरा सुन्यो जुन अब बर्खाको मौसममा अलिकति स्वाभाविक पनि हो भन्छु किनभने अब बर्खाको भेलले जुन पानी मुहानमा र ट्याङ्कीमा पुर्याएको छ त्यसले गर्दा पनि कोलिफर्म भेटियो अथवा पानी अशुद्ध भयो भन्ने कुरा हुन्छ होइन यसको लागि चाहिँ समय समयमा खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यसँग समन्वय गरेर अथवा हामी लाकोसमै पनि हाम्रो पानी टेस्ट गरिदिनुहोस् भनेर पनि आउन सक्छन् र मुख्य गरिकन अब मुख्य यसको जानकार भनेको जिल्ला खानेपानी सब डिभिजन सरसफाई तथा सब डिभिजन कार्यालय नै हो उहाँहरूसँग टेस्ट किटहरू पनि हुन्छ र त्यहाँ जिम्मेवार मान्छेहरू पनि टेक्निकल मान्छेहरू पनि हुन्छन् उहाँहरूसँग सँगै समन्वय गर्यो भने चाहिँ हामी सफा र शुद्ध पानी खान सक्छौँ र यो यसको लागि पनि अब जिल्ला खानेपानीले पनि हरेक ठाउँमा गएर टेस्ट गर्न पनि सम्भव नभएको अवस्थामा उपभोक्ताहरू आफै नै सचेत भएर आफूले खाने पानी कस्तो छ भन्ने कुराको अलिकति भए पनि चासो राख्नुभयो भने उहाँहरू यस यो पानीबाट लाग्ने रोगहरूबाट बस्न सक्नुहुन्छ
गिद्धे खोला खानेपानी उपभोक्ता समितिले आज यहाँ सक्लोरिनेसन गर्यो अब उनीहरूले यहाँको अनुपस्थितिमा पनि यस प्रकारले बेला बेलामा क्लोरिनेसन गर्नका लागि चाहिँ उहाँहरूलाई दक्षता अभिवृद्धिका लागि यहाँहरूले केही गर्नुभएको छ
हामीले जति पनि आयोजनाहरूमा काम गरेका छौँ ती आयोजना ती उपभोक्ता समितिमा एकजना भिलेज मेन्टेनेन्स वर्कर भनेर उहाँहरूले हाल्नुभएको छनौट गर्नुभएको छ उहाँहरूलाई चाहिँ हामीले एसएफसँग मिलेर एउटा टेक्निकल ट्रेनिङ नै हामीले दिने भन्ने प्लान गरेका छौँ अब यसरी ट्रेनिङ दिइसकेपछि उहाँहरूले कसरी चाहिँ यो सक्लोरिनेसन गर्ने, कसरी वाटर सेफ्टी प्लान अर्थात् पानीलाई शुद्ध सफा राख्ने एउटा उपाय उहाँहरूले सिक्नुहुन्छ र त्यसबाट नै हामीले चाहिँ यो उपभोक्ता समितिहरूलाई खानेपानी सधैँभरि शुद्ध सफा र स्वच्छ खानेपानी प्रोभाइड गर्नको लागि हामीले यसरी ट्रेनिङहरू दिने भन्ने हामीले प्लान गरेका छौँ।
सुरुमा ब्लिचिङ पाउडर हालिसकेपछि लगभग 40 मिनटसम्म यो 10,000 लिटरको ट्याङ्कीमा 40 मिनटसम्म रहन दिएपछि अहिले यति बेला त्यहाँबाट वास आउट गरिएको छ, अर्थात् त्यसभित्र भएका पानीहरू फ्याँकिँदैछ। ट्याङ्कीबाट सबै पानी फ्याँकिसकेपछि मात्र फेरि पानी हालिनेछ र त्यो पानीको क्लोरिनेसनको मात्रा टेस्ट गरेपछि, परीक्षण गरेपछि घर घरको धारामा पठाइनेछ। यसरी सक्लोरिनेसन गर्दा खानेपानी मात्र नभइकन खानेपानी जम्मा गर्ने ट्याङ्की नै शुद्धिकरण हुने र त्यसबाट वितरित पानी सुरक्षित हुने बताइन्छ।
अघि जुन हामीले क्लोरिनेसन सक्लोरिनेसन गरेर जुन हाइड्रोजनमा क्लोरिन हालेका थियौँ त्यसलाई एक घन्टा 40 मिनट जस्तो हालेर हामीले चाहिँ त्यो पानी फाल्यो। मैले
पानी फ्याँकिरहेका छौँ हामी,
हजुर।
यो अब ट्याङ्की पुरै खाली भएपछि चाहिँ अर्को नयाँ पानी भर्छौँ होइन?
पुरै खाली हुनुपर्छ भन्ने जरुरी पनि छैन, हामीले त्यहाँ के अरे मुहानबाट अर्को इनलेटबाट अर्को पानी यसमा थपे पनि हुन्छ। यो मुख्य हाम्रो मुख्य उद्देश्य भनेकै यो जुन अब ट्याङ्की डिसइन्फेक्ट भइसकेको छ अनि अब यसमा क्लोरिनको मात्रा कम गर्ने भयोन्जेलसम्म हामीले चाहिँ यहाँ कुर्नुपर्ने हुन्छ। क्लोरिन यसैमा एक त आफै उडेर पनि जान्छ, कतिपय प्रयोग हुन्छ अनि यसलाई चाहिँ 0.2 मिलिग्राम पर लिटर नभएसम्म हामीले चाहिँ यसलाई पालिराख्न र गर्नुपर्छ। यसको लागि हामी टेस्ट गरिरहेछौँ समय समयमा।
हामीले सक्लोरिनेसन गर्ने तरिका र यसको फाइदाको विषयमा त थाहा पायौँ। सक्लोरिनेसन गरेपछि खानेपानीको ट्याङ्की नै प्रदूषणमुक्त हुने भएकाले पानी प्रदूषण हुन पाउँदैन। खानेपानी ट्याङ्की प्रदूषणमुक्त हुने भएपछि उपभोक्ताको धारामा जाने पानी सुरक्षित नहुने त कुरै भएन। तर धारामा सुरक्षित पानी आयो भन्दैमा उपभोक्ताले सुरक्षित पानी नै पिउन पाउँछन् भन्ने चाहिँ हुँदैन। धारादेखि मुखमा पुग्दासम्म पनि खानेपानी प्रदूषण हुन सक्छ। हामीले धारादेखि मुखमा पुग्दासम्म पानी प्रदूषण हुने अवस्था र खानेपानीको गुणस्तर कायम राख्न उपभोक्ता समिति र उपभोक्ताको भूमिकाका विषयमा खानेपानी तथा ढलनिकास विभागको खानेपानी गुणस्तर शाखाका प्रमुख इन्जिनियर रमेश सुवेदीसँग कुराकानी गरेका छौं।
गुणस्तरीय खानेपानी भनेर कसरी चिन्ने?
खासमा हामीले कमन रूपमा हेर्दाखेरि सङ्लो पानीलाई मात्रै हामीले गुणस्तरीय भनेर आम रूपमा बुझिरहेको पाउँछौँ, तर त्यो वास्तवमा ठिक होइन। र पछिल्लो चरणमा पनि हामी विविध जस्तो सञ्चार माध्यम लगायत हामी सरकारवालाहरूको सक्रियताले यो बुझाइमा चाहिँ केही परिवर्तन भएको छ। र वास्तवमा हामीले नेपालको आफ्नै स्ट्यान्डर्ड छ, 2062 सालमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड छ, त्यसमा चाहिँ भौतिक, रासायनिक र जैविक सूक्ष्म जैविक गरी तीन भागमा चाहिँ हामीले त्यसलाई चाहिँ प्यारामिटरहरूलाई चाहिँ बाँडेका छौँ। र त्यो प्यारामिटरको चाहिँ भित्र हामी पानी परीक्षण गर्दाखेरि भित्र रहेको पानीलाई चाहिँ हामी गुणस्तरीय पानी अथवा सुरक्षित पानी भनेर भन्छौँ।
त्यो गुणस्तरयुक्त पानीमा चाहिँ के कस्ता भौतिक तथा रासायनिक र जैविक गुणहरूको आवश्यक पर्छ?
त्यसमा खास गरी अब भौतिक भन्नाले अब हाम्रो लगभग हाम्रो आँखाले देख्दाखेरि सङ्लो, आँखाले देख्दाखेरि सङ्लो देखेको तर हामीले चाहिँ परीक्षण गर्छौँ त्यसलाई पनि, अब हाम्रो धमिलोपना कति छ भन्ने कुराहरू, पिएच को मात्र पिएच हामीले जस्तो कम भयो भने अम्लीय भन्छौँ, बढी भयो भने क्षारीय भन्छौँ। हाम्रो चाहिँ जस्तो अब हाम्रो स्ट्यान्डर्डले 6.5 देखि 8.5 भन्छ लगभग। यसलाई चाहिँ हामीले अहिले समग्रमा कसरी बुझ्यौँ भने लगभग नेपालको धेरै जसो पानीहरू परीक्षण गर्दाखेरि यो पिएच चाहिँ हाम्रो ठिकै रेन्जमा छ अनि पानीमा चाहिँ स्वाद चाहिँ हुनुहुँदैन, रङ हुनुहुँदैन, यस्ता कुराहरूलाई चाहिँ हामीले भौतिकतिर चाहिँ हामी गुणस्तरको दृष्टिकोणले हेर्छौँ भने रासायनिकमा चाहिँ विभिन्न प्यारामिटरहरू छ। जस्तो तपाईँको आर्सेनिक भन्ने कुरा लिमिटभन्दा कम हुनु पर्यो। जस्तो नेपालको गुणस्तरले के भन्छ भने 50 PPB 50 पार्ट पर बिलियन हो त्यो, अथवा मिलिग्राम पर लिटर, त्योभन्दा कम भर्नुपर्ने, म्याग्निज कति हुनुपर्ने, पारो कति हुनुपर्ने, मर्करी कति हुनुपर्ने, यस्ता चिजहरू छन्। कुनै चिजहरू चाहिँ बढी भएर पनि खासै मान्छेको शरीरमा त्यति धेरै असर नगर्ने हुन्छ, जस्तो हाम्रो चुनाको कुराहरू भयो, आइरनको कुराहरू भयो, लिमिटमा भए राम्रो, तर बढी भए पनि अन्य चाहिँ कुराहरू, जस्तो आइरन बढी भयो भने कपडामा चाहिँ पहेँलो दाग लाग्छ, प्लेटफर्ममा दाग लाग्छ, टोयलेटमा दाग लाग्छ, त्यो बाहेक शरीरलाई त्यति हानि चाहिँ हुँदैन। तर कतिपय चिजहरू चाहिँ बढी हुनै नहुनुपर्ने हुन्छ, जस्तो अब पारो भयो, त्यसपछि मर्करी भयो, त्यसपछि सिसा भयो, यस्ता चिजहरूलाई हामीले रासायनिक प्यारामिटरहरू भन्छौँ। अब सूक्ष्म जैविक भन्नाले हाम्रो चाहिँ स्ट्यान्डर्डले के भनेको छ भने, खास गरी हामीले चाहिँ इकोली भन्छौँ। इकोली भनेको हाम्रो चाहिँ अब मानव दिशामा अथवा तातो रगत भएका जनावरहरूको दिशामा पाइने किटाणु हो। हुन त हाम्रो अन्य चिजहरू जस्तो भाइरस, प्रोटोजोआ लगायत अन्य चिजहरू पनि हुन्छ, तर यो इकोली भन्ने चाहिँ हामीले इकोली मात्रै किन परीक्षण गर्छौँ भनेपछि, हामीले पानी यो अलिकति अप्ठ्यारो परिस्थितिमा पनि बाँच्न सक्ने एउटा जीव भएको हुनाले यो यदि छैन भने अरू पनि छैन भन्ने हामी मान्छौँ। त्यसकारण यसलाई चाहिँ हामी इन्डिकेटर अर्गानिजम भन्छौँ, र खास गरी हामीले यो इकोलीको परीक्षण गर्छौँ सूक्ष्म जैविक अन्तर्गत।
खाने पानीमा हुनुपर्ने यी गुणहरू हामीले परीक्षण गरेर मात्र पत्ता लगाउन सक्छौँ।
हजुर,
अब गाउँ घरमा भएका खाने पानी उपभोक्ता समितिहरूले वितरण गरिरहेको पानीमा तोकिएको गुणस्तर छ कि छैन भनेर कसरी हेर्ने त?
यसमा खास गरी हामीले यो अहिले मैले भनेकोमा 27 प्यारामिटरहरू छ, र हाम्रो राष्ट्रिय खानेपानी गुणस्तरले गाउँमा गर्नै पर्ने, त्यसपछि सहरहरूमा गर्नुपर्ने भन्ने कुराहरू छुट्याएको छ, र त्यसमा पनि हामीले विशेष गरी 4 जस्तो अब पिएच, धमिलोपना अनि यो सूक्ष्म जैविक इक्वली जस्ता चिजहरू हामीले चाहिँ, र यदि क्लोरिन राखेको, क्लोरिन भन्ने जुन हामीले राख्छौँ त्यसमा क्लोरिन छ कि छैन भन्ने जाँच्नलाई चाहिँ हामीले सजिलो छ। हामीले खानेपानी उपभोक्ता समितिहरू, कतिपय खानेपानी उपभोक्ता समितिहरूलाई यसबारेमा हामी तालिम पनि दिइरहेका छौँ, र हाम्रो 75 जिल्लामा डिभिजन सब डिभिजन कार्यालयहरू मा हामीले पानी परीक्षणको लागि हामीले किट छ वितरण गरेको छ खानेपानी विभागले, र हाम्रो 5 क्षेत्रमा ल्याब पनि छ, त्यसकारण उहाँहरू चाहिँ त्यसमा आएर पानी परीक्षण गर्न सक्नुहुन्छ। र त्योभन्दा यहाँले चाहिँ अब सबै हाम्रो जस्तो अहिले हाम्रो विभिन्न निकायले गर्दाखेरि सञ्चालन गरेका लगभग 44,000 जति खानेपानी स्किमहरू छन्, सानो ठुला भनिएको छ, सबैमा चाहिँ पानी परीक्षण तत्कालै सम्भव नहुन पनि सक्छ, र त्यसकारण हामीले चाहिँ केमा जोड दिएका छौँ भने, पानीलाई सकेसम्म मूलको पानी हामी सुरक्षित मानेका छौँ, त्यो सुरक्षित पानीलाई चाहिँ घर 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 घरमा र मुखसम्म पुर्याउनको लागि जुन चाहिँ हामीले प्रक्रिया अवलम्बन गर्छौँ त्यसलाई हामी खानेपानी सुरक्षा योजना भन्छौँ, त्यो लागू गर्न र उनीहरूलाई चाहिँ जनचेतना जागृत गर्न त्यसमा चाहिँ हामी लागिरहेका छौँ।
खानेपानीलाई गुणस्तर कायम राख्नका लागि र सम्बन्धित यहाँले भनेका ठाउँहरू जुन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सब डिभिजन कार्यालयहरूमा गएर खानेपानी परीक्षण गराउने, मैले पिएको पानीको गुणस्तर कस्तो छ भन्ने जानकारी लिने काम सम्बन्धित डिभिजन तथा सब डिभिजन कार्यालयहरूको हुन्छ कि उपभोक्ता समितिको बढी?
यसमा खास कस्तो छ भन्नुहुन्छ भने, जस्तो अब उनीहरूलाई ट्रेनिङ दिने, जनचेतना अभिवृद्धि गराउने, हाम्रो चाहिँ विभिन्न सञ्चार माध्यमहरूबाट पानीको गुणस्तर कसरी चाहिँ कायम गर्ने र पानी परीक्षण चाहिँ कहाँ गर्ने भनेर चाहिँ जनचेतना जगाउने कामहरू र प्राविधिक सहयोग गर्ने कामहरू खानेपानी डिभिजन कार्यालयको कर्तव्य हो। र अब एउटा कस्तो छ भने, अब डिभिजन सब डिभिजन कार्यालयहरूमा पनि अब कामहरू धेरै भएको र प्राविधिक जनशक्ति अलिक कम भएको अवस्थामा उहाँहरूले चाहिँ सबै गरेर यो गुणस्तरमा, यो निर्माण कार्यहरू गर्दा गर्दै यो खानेपानीको गुणस्तरमा त्यति ध्यान नदिएको पनि देखिन्छ। त्यसकारण उपभोक्ताहरू चाहिँ सजग भएर खानेपानी कार्यालयमा गएर किटहरूमा हाम्रो पानी परीक्षण गरिदिनु पर्यो, र कतिपय ठाउँमा चाहिँ उहाँहरूले अब डिभिजनबाट चाहिँ जस्तो कतिपय तालिम पनि लिनुभएको छ, उपभोक्ता समितिका टेक्निसियनहरूले पनि उहाँहरूले केही समयको लागि आफ्नो योजनामा लगेर त्यो किटबाट पानी परीक्षण पनि गर्न सक्नुहुन्छ, र कतिपय अब सक्रिय योजना, ठुला ठुला योजनाहरूमा चाहिँ खानेपानी विभागले डब्ल्युएचओको सहयोगमा किटहरू वितरण पनि गरेका छ। खानेपानी डिभिजन भन्दा उहाँहरूले चाहिँ राम्रो काम पनि गर्नुभएको छ, र धेरै ठाउँका उपभोक्ताहरू तिनी समितिहरूमा पानी परीक्षण पनि गरिरहनु भएको छ।
खानेपानीको गुणस्तरको कुरा गर्दा यहाँले भन्नुभयो मुहानदेखि मुखसम्म कसरी पुर्याउने खानेपानी सुरक्षा योजना पनि लागू भएको छ, र त्यसलाई चाहिँ परिपालनका लागि डिभिजन कार्यालयहरूले बेला बेलामा तालिम पनि दिइरहेको छ भनेर, त्यो चाहिँ के हो, जस्तो कसरी मुहानदेखि मुखसम्म सुरक्षित पानी लैजान सक्छन्, के गर्नुपर्छ उपभोक्ताले?
यसको चाहिँ खास गरेर हामीले अब हामीले सरसरी हेर्दाखेरि र पानी परीक्षण गर्दाखेरि मूलको पानीहरूलाई अलिकति सुरक्षित देखिएको छ र बीचमा चाहिँ हाम्रो धारासम्म अथवा मुखसम्म भन्नाले हाम्रो धारामै सफा पानी छ भने गाग्रोमा पनि फोहोर हुन सक्छ। त्यसकारण हाम्रो बानी व्यवहार जस्तो कसरी पानी छोप्ने, कसरी पानी सार्ने भन्ने कुराहरूमा नि हामीले ध्यान दिनुपर्छ र बीचमा यदि मुहानबाट मुखसम्म आइपुग्दासम्म बीचमा धेरै जुन बाटो छ त्यो बाटोमा चाहिँ विभिन्न रिस्कहरू हुन सक्छ। त्यो रिस्कहरू जस्तो त्यो पानी प्रदूषण हुने जुन जोखिम हुनसक्छ तिनी जोखिमहरूको चाहिँ पहिचान गर्ने, त्यो जोखिमको चाहिँ विश्लेषण गर्ने, कुन जोखिम चाहिँ अति कम महत्वपूर्ण छ, कुन चाहिँ तत्कालै चाहिँ त्यसलाई सुधार गर्नुपर्ने छ भने विश्लेषण गर्ने र त्यसलाई चाहिँ एउटा कार्ययोजना बनाएर सुधार गर्ने काम नै वास्तवमा भन्ने खानेपानी सुरक्षा योजना हो र यसले मुहानमा भएको गुणस्तरीय पानीलाई मान्छेको मुखसम्म चाहिँ सुरक्षित पुर्याउनको लागि विभिन्न चरणहरू अवलम्बन गर्छ। यसमा हाम्रो यो खानेपानी सुरक्षा योजना भनिन्छ, यसको चाहिँ सातवटा चरणहरू हुन्छ। यो चाहिँ एकचोटि गरेर मात्रै सकिने कुराहरू होइन। जस्तो अब हामीले बिहान उठ्छौँ, बिहान उठिसके मुख धुन्छौँ, खाना खान्छौँ, यो जुन साँझ सुत्छौँ फेरि अर्को दिन त्यही चरण सुरु हुन्छ। त्यस्तै गरेर यो खानेपानी सुरक्षा योजना पनि रेगुलर चाहिँ क्रमागत सधैँभरि घुमिरहने चक्र हो र यसका साथसाथै अब त्यो सात चरण छ, त्यो सात चरण हाम्रो चाहिँ भेरिफिकेसन, अब हामीले गरेको चिज चाहिँ प्रमाणीकरण गर्छौँ लास्टमा। हामीले जुन अब मुखसम्म पानी ठिक छ भनेर हामीले चाहिँ दुईटा कुराले, एउटा चाहिँ सेनिटरी सर्वे भन्छौँ हामीले आँखाले देखेर, अरू कुरा पानी परीक्षण गरेर, दुईटा तरिकाबाट हामीले चाहिँ यसको प्रमाणीकरण गर्छौँ। र सात प्लस तीन चरण भन्छ, तीन चरण भनेको के हो भने डकुमेन्टेसन गर्ने, त्यसपछि जनचेतना अभिवृद्धि गर्ने, तालिम कार्यक्रम गर्ने, प्रशिक्षण कार्यक्रम गर्ने, जस्तो अहिले हामीले यो रेडियोबाट जुन कार्यक्रम गरिरहेछौँ यो पनि प्लस एउटा सात प्लस तीन चरण अन्तर्गत पर्छ।
सात चरणको कुरा गर्नुभयो, त्यो चरणगत रूपमा पहिलो चरणमा के गर्छौँ हामी?
पहिलो चरणमा हामी यो खानेपानी सुरक्षा योजना टोली गठन गर्छौँ। त्यो टोली चाहिँ कम्तीमा पाँच सदस्यीय हुन्छ, त्योभन्दा माथि हेरेर हुन्छ र त्यसमा चाहिँ खानेपानी उपभोक्ता समितिको कुनै जिम्मेवार व्यक्तिको संयोजकत्वमा एउटा संयोजक हुन्छ, अन्य टोलीहरू सदस्य हुन्छन् र त्यसमा चाहिँ हामीले हाम्रो गाइडलाइनले विभागबाट निस्किएको गाइडलाइनले के भन्छ भने कमसेकम एउटा चाहिँ टिचर हुनुपर्छ, किनभने विद्यार्थीहरू मार्फत चाहिँ त्यो गुणस्तरीय कार्यक्रमहरू सञ्चालन गर्न अथवा कतिपय ठाउँमा चाहिँ अब लेख्ने सेख्ने काम गर्नलाई पनि टिचर त अब एक्सपर्ट हुन्छ नि, त्यो कारणले सकेसम्म अझ हेल्थ पढाउने टिचर, त्यसपछि मर्मत सम्हार कार्यकर्ता अथवा कुनै योजना ठुला योजनामा इन्जिनियर पनि हुनसक्छ, जस्तो हाम्रो अब अन्य ठुला योजनामा त इन्जिनियरहरू पनि छन्, टेक्निसियन, कतिपय ठाउँमा चाहिँ चौकीदार हुनसक्छ अथवा प्लम्बर हुनसक्छ, त्यसलाई पनि राख्नुपर्छ र त्यसपछि अन्य महिलाहरू सरकार महिला पनि कमसेकम 33% हुने गरी राख्ने भने आज टिम टोली गठन
यो
हो पहिलो चरण। यो फेरि कस्तो छ भने कतिपय ठाउँमा हाम्रो कन्फ्युज भएको छ, यो उपभोक्ता समितिको सहयोगी निकाय हो, यो उपभोक्ता समितिको प्यारालल निकाय होइन, यसले उपभोक्ता समिति अन्तर्गत भएर काम गर्ने हो, टोली गठन भयो। त्यसपछि दोस्रो चरण भनेको हाम्रो आयोजनाको विश्लेषण हो, जस्तो अब यसले के भन्छ भने सबै कमसेकम टोलीका सदस्यहरूले मुहानदेखि प्रत्येक धारासम्म चाहिँ घुम्नै पर्छ र कुन संरचनाले के काम गर्छ त्यो थाहा पाउनै पर्छ, एउटाले मात्र थाहा पाएर हुँदैन र त्यसको लागि चाहिँ कमसेकम दुईटा चाहिँ एउटा सामाजिक नक्सा, अर्को चाहिँ फ्लो डायग्राम बहाव चित्र भन्छ, त्यो उहाँहरू आफैले बनाउनै पर्छ।
पानीको बहाव
पानी कता कता बग्छ भन्ने, भोलि चाहिँ किनभने जोखिम हामीले पत्ता लाउँदैछौँ भने एक ठाउँमा चाहिँ बाटा हाम्रो चाहिँ जस्तो मानव ढलै मिस्यो भने कहाँ कहाँ बग्यो भन्नलाई त त्यो नक्सा चाहियो नि, त्यसकारण यो विश्लेषण कुराहरू हो। त्यसपछि हामीले चाहिँ
तेस्रो चरण
हो, त्यसपछि हामीले के गर्छौँ भनेपछि जोखिम पत्ता लाउँछौँ, कहाँ कहाँबाट चाहिँ पानीमा कुन ठाउँबाट चाहिँ हाम्रो जोखिम छ, प्रदूषण हुन सक्ने सम्भाव्य ठाउँहरू पत्ता लगाउँछौँ र त्यसको चाहिँ विश्लेषण गर्छौँ। विश्लेषण भन्नाले हामीले दुईटा कारणबाट हामी स्कोरिङ नै गर्छौँ, त्यसलाई कसरी गर्छौँ भन्नुहुन्छ भने हुने सम्भावना कतिको छ, त्यसबाट असर कतिको छ। जस्तो मानौ हामीले मुहानमा चाहिँ तारवार छैन भने त्यहाँ बाहिरको मान्छे गएर दिशा गर्ने सम्भावना छ, तर सम्भावना कम हुनसक्छ। यदि बढी सम्भावना हामीले चाहिँ एकदेखि तीन नम्बर दिन्छौँ, एकदम उच्च सम्भावना छ भने तीन, मध्यम सम्भावना छ भने दुई, कम सम्भावना छ भने एक। अब त्योबाट असर कति छ, धेरै असर छ भने तीन, मध्यम असर छ भने दुई, अनि कम असर छ भने एक। त्यसरी
असरको पनि
हो, असर अथवा गम्भीरता र त्यसबाट हाम्रो सम्भाव्यताको गुणन गरेर म्याक्सिमम 9 आउँछ। जति बढी आयो त्यति चाहिँ हाम्रो चाहिँ एकदम
जोखिम
त्यसलाई चाहिँ तत्कालै गर्नुपर्ने भयो भन्ने चाहिँ हामीले यो पनि अब हामीले सिकाउने हो। यो उपभोक्ता समिति खानेपानी सुरक्षा योजना टोलीहरूले आफै बसेर छलफल गर्नुहुन्छ, विश्लेषण गर्नुहुन्छ आफ्नो योजना कस्तो छ, कहाँ कहाँ जोखिमहरू छ भन्ने कुराहरू हो।
प्रदूषणको जोखिम पत्ता लगाएपछि
हो जोखिम पत्ता लगाइसकेपछि हामीले चाहिँ त्यसलाई चाहिँ अब सुधार गर्ने योजना निर्माण गर्छौँ। त्यो योजना निर्माणमा कसले गर्ने, कहाँ गर्ने, कहिले गर्ने, बजेट कति लाग्ने, अनुमानित बजेट कसले चाहिँ जस्तो अब विभागबाट सहयोग गर्ने हो कि नगरपालिकाबाट गर्ने हो, जनश्रमदानबाट कति गर्ने, हामीले प्लान बनाउँछौँ। अनि प्लान बनाइसकेपछि त्यसलाई चाहिँ हामीले कार्ययोजना जुन इम्प्लिमेन्ट गर्छौँ, अनि इम्प्लिमेन्ट गरिसकेपछि जस्तो अब हामीले सबभन्दा हाम्रो सुरुमा जोखिम के देख्यो भने मुहानमा तारबार छैन, गाई पस्ने सम्भावना भयो, गाई पसिसकेपछि त्यहाँ चाहिँ गाई वस्तु पसेर फोहोर हुने भयो भन्ने हामीले देख्यौँ भने सुरुमा तारबार गर्छौँ। अब तारबार गरिसकेपछि हामीले चाहिँ अनुगमन गर्छौँ त्यो नियन्त्रण कार्यको। त्यो भनेको तारबार भनेको नियन्त्रण कार्य हो, नियन्त्रण कार्यले काम गर्यो कि गरेन अनुगमन गर्छौँ। अब अनुगमन कसरी गर्छौँ भन्नुहुन्छ भने गएर फेरि अझै गाई पसिरहेछ कि अथवा रोक्यो, गाई पस्न रोक्यो भने हाम्रो चाहिँ नियन्त्रणले राम्रो काम गर्यो, अझै गाई पसिरहेको छ भने अझ तारबार लुज भयो कि फेरि चाहिँ हामी त्यसलाई चाहिँ अनुगमन गर्छौँ र लास्टमा चाहिँ हामी प्रमाणीकरण गर्छौँ। प्रमाणीकरण चाहिँ कस्तो गर्छौँ भने अब चाहिँ हाम्रो यो तारबार चाहिँ बाट गाईभित्र नपस्ने हो भन्ने प्रमाणीकरण पनि भयो र अर्को हिसाबले हाम्रो पहिले चाहिँ पानी तारबार नगर्दै पानीमा चाहिँ हाम्रो इकोलीहरू भेटिया थियो, अब तारबार गरिसकेपछि इकोली भेटेन भनेपछि हाम्रो चाहिँ त्यो प्रमाणीकरण भयो, हाम्रो नियन्त्रणको विधिले राम्रो काम गर्यो भन्ने कुराहरू भयो। यसरी 1-7 चाहिँ हाम्रो स्टेप जुन छ यो क्रमागत रूपमा चल्छ र त्यसलाई सपोर्ट गर्नको लागि चाहिँ हामीले
प्लस तीन
भनेको एउटा चाहिँ के हो भन्नुहुन्छ भने जस्तो जनचेतना अभिवृद्धि तालिम भयो, अन्य चाहिँ अब अध्ययन भ्रमण नै होला, छलफल कार्यक्रम होला, एउटा चिज भयो। अरू कुरा दोस्रोमा के पर्छ, एउटा त्यो भयो, दोस्रोमा के पर्छ भने उपभोक्ताको सन्तुष्टि पहिचान। हाम्रो खानेपानी सुरक्षा योजनाको वास्तवमा 2 उद्देश्य छ भन्छु म। एउटा उद्देश्य तपाईँको प्रत्येक धारामा चाहिँ गुणस्तरीय पानी, सुरक्षित पानी आउनै पर्यो, एक। दोस्रो कुरा के छ भने 100% उपभोक्ताहरू सन्तुष्ट हुनु पर्यो। त्यसकारण हामीले सुरुमा के गर्छौँ भने पहिले चाहिँ हामीले सन्तुष्टि पहिचानको फारम भर्छौँ, मानौ चाहिँ 60% उपभोक्ता सन्तुष्ट हुनुहुन्छ, लास्टमा चाहिँ कति भयो 70 भयो कि अनि 80 भयो कि, अब 100% भयो भने चाहिँ हाम्रो खानेपानी सुरक्षा योजना
सफल
भयो भन्ने मानौ।
मुहानदेखि धारासम्म त एकदम सुरक्षित पानी छ, अब धारादेखि मुखसम्म
भनेपछि यो उपभोक्ताको, अब उपभोक्ताको त सबै ठाउँ नै भयो, तै पनि अझ विशेष चाहिँ उपभोक्ताको, किनभने अब धारामा गाग्री कसरी थाप्छ, होइन, घरमा कसरी बोकेर लान्छ, गाग्री सफा गर्छ कि गर्दैन, पानी छोपेर राख्छ कि राख्दैन, पानी सार्दाखेरि चाहिँ त्यो हातै औँला डुबाएर सार्छ कि अथवा के गरेर सार्छ, होइन, यस्ता कुराहरूले चाहिँ, त्यसकारण मुखसम्म भनेको कुरा यो हो, नत्र हामीले धारासम्म भन्थ्यौँ। धारामा सफा आए पनि तपाईँको चाहिँ अब हाम्रो एकदम स्ट्यान्डर्ड पानी छ तर नधोएको हातले बच्चालाई खुवाइदियो भने पनि हाम्रो उद्देश्य त पुरा भएन नि, त्यसकारण यो आनी बानीमा पनि सुधार गर्नुपर्छ।
यति बेला जुन बर्खा मासमा पहिरो गएर या त बर्खाका कारण पनि धमिलो पानी मिसिएको हुनसक्छ, हिलोका लेदोहरू पनि इन्ट्याङ्कमा पस्न सक्ने सम्भावना भयो, यति बेला चाहिँ त्यो ट्याङ्कीको निर्मलीकरण कसरी गर्न सक्छन् उपभोक्ताले?
यसमा वास्तवमा हामीले यही खानेपानी सुरक्षा योजना अन्तर्गत पनि हामीले जस्तो अब बर्खामा चाहिँ कमसे कम पनि 1-1 चाहिँ इन्टेकहरूको सफा गर्नुपर्छ भन्छौँ, हिउँदमा चाहिँ बरु 2-3 उहाँहरू हेरेर खोलाको छ भने छिटो गर्नु पर्ला, मूलको छ भने गर्नु नपर्ला। र अब अहिले त अब यहाँले यो बाढी पहिरो भयो, तराईमा डुबान पनि भयो, सबै ठाउँको हेर्दाखेरि तराईमा जस्तो अब अझ डुबान हुँदाखेरि हामीले त अब मूलको पानी मात्रै नभएर जमिनको पानी पनि हेर्दाखेरि त अझ मान्छेहरू नै मरे, त्यहीँ हाम्रो गाईवस्तुहरू नि मरे, भनेपछि त्यो कुहिएको चिज त त्यही जमिनभित्र जान्छ, त्यसकारण यो निर्मलीकरण यहाँले भन्नुभयो एकदम जरुरी छ। र अब खानेपानी विभागले तराईतिरका सबै लगभग 11-12 जिल्लामा हाम्रै खानेपानी विभागबाट इन्जिनियरहरूले ट्रेनिङ दिएर डब्ल्युएचओले हाम्रो चाहिँ डाक्टर सुदन पन्थीले ट्रेनिङ दिनुभएको थियो, त्यसपछि उहाँहरू गएर कसरी निर्मलीकरण गर्ने भनेर डिभिजनका कर्मचारीहरूलाई र अन्य सरकारहरूलाई नि सिकाएर आउनुभयो। त्यस्तै गरेर हामीले पहाडतिर पनि त्यो हजुरले एकदम सही कुरा गर्नुभयो, उपभोक्ताहरू जागृत हुन जरुरी छ। बर्खामा चाहिँ चारैतिर जस्तो ढलहरू मिसिएर आएको हुनसक्छ, सेफ्टी ट्याङ्कहरू फुटेर आएको हुनसक्छ, त्यसकारण त्यसलाई निर्मलीकरण गर्नलाई सफा गर्नु पर्यो र क्लोरिन झोल हालेर पानीलाई चाहिँ आवश्यक मात्रामा क्लोरिन झोल प्रयोग गरेर त्यसलाई चाहिँ निर्मलीकरण गर्न जरुरी हुन्छ।
पानीमा क्लोरिनको मात्रा मिलाएर हालेर केही समय राखेपछि फेरि त्यसलाई सबै बाहिर बगाउने अनि नयाँ पानी हाल्ने,
त्यो दुईटा हुन्छ। एउटा चाहिँ सिस्टममा सबभन्दा पुरो नयाँ सिस्टम जुन सुरु हुन्छ त्योभन्दा अगाडि त्यो पाइपमा भएका फोहोरहरू ट्याङ्कीमा भएका फोहोरहरूलाई चाहिँ सफा गर्नको लागि सुरुमा चाहिँ निर्मलीकरण गर्नलाई त्यो प्रयोग हुन्छ एउटा। एउटा चाहिँ बर्खामा चाहिँ फोहोर मिसियो भने किटाणुहरू सबैलाई एकचोटि निर्मलीकरण सिस्टमलाई निर्मलीकरण गरेर त्यो कुराहरू हो। र अर्को कुरा चाहिँ अब हामीले चाहिँ जस्तो हामीले पानीलाई प्रशोधन गर्नको लागि जुन ट्रिटमेन्ट प्लान्टहरू बनाउँछौँ, ट्रिटमेन्ट प्लान्ट बनाउनको लागि सबै योजनामा सम्भव नहुन नि सक्छ किनभने त्यो अलि खर्चिलो भयो। त्यसकारण अब ट्याङ्कीमा चाहिँ विशेष गरेर हामीले ब्लिचिङ पाउडर भन्ने राख्छौँ। ब्लिचिङ पाउडरमा चाहिँ यो खानेपानी विभागले गुणस्तर शाखाले नै प्रत्येक डिभिजनहरूमा चाहिँ यो आवश्यक मात्रामा वितरण गरिरहेको छ र डिभिजन कार्यालय पनि आफै खरिद गरेर उपभोक्ता समितिले जति चाहिन्छ नेपालभरि नै यसको समस्या छैन र त्यसमा चाहिँ कमसेकम 25-30% क्लोरिन हुन्छ त्यसमा ब्लिचिङ पाउडरमा र त्यसलाई चाहिँ कति मात्रामा चाहिँ राख्ने भन्ने हिसाबले एउटा चाहिँ हामीले सबैले बुझ्न सक्ने हिसाबले एउटा नेपालीमा लेखेर हामीले अहिले प्रकाशन गर्दैछौँ। यो डब्ल्युएचओको सहयोगमा प्रकाशन हुँदैछ। त्यो भयो भने सजिलो कसरी गर्ने एकदम, किनभने अलिकति उपभोक्ताहरूले चाहिने भन्दा अलिकति बढी क्लोरिन हालेको अथवा कम हालेको पनि देखिएको छ। किनभने क्लोरिन भने एउटा रसायन हो, कम राख्यो भने कीटाणु मर्दैन, बढी राख्यो भने फेरि शरीरलाई असर गर्न पनि सक्छ। त्यसकारण ठिक्कै राख्नुपर्ने हुन्छ। ट्याङ्कीमा चाहिँ राखिन्छ,
ट्याङ्कीको क्षमता हो हेरेर नाशको नहुने पनि कति क्षमतालाई कति
हो, कति क्षमतालाई कति, र त्यसमा पनि के हुन्छ भने सङ्लो पानी छ भने कम क्लोरिन, अलि धमिलो पानी कीटाणु बढी छ भने अझ धमिलो पानीमा त क्लोरिनले काम नगर्न पनि सक्छ। त्यसकारण यसको चाहिँ अलि बुझ्नुपर्ने हुन्छ वास्तवमा। तर हामीले के चाहिँ गर्यौँ भने हाम्रो प्राणी लगभग हामी सङ्लो पानी धमिलो छ भने त्यसलाई चाहिँ सङ्लो फिल्टर गरेर सङ्लोमा ल्याइसकेपछि बल्ल क्लोरिन राख्ने गर्छौँ र त्यसमा चाहिँ हामीले यति राख्नुपर्छ भन्ने हिसाबले त्यसलाई चाहिँ हामीले बुकलेटहरू निर्माण गरेका छौँ। अब लगभग प्रत्येक डिभिजनमा अथवा उपभोक्ताहरूको हात हातमा पुग्छ भन्ने मैले आशा गरेको छु।
सुन्नुभयो, धारादेखि मुखमा पुग्दासम्म पानी प्रदूषण हुने अवस्था र खाने पानीको गुणस्तर कायम राख्न उपभोक्ता समिति र उपभोक्ताको भूमिकाका विषयमा खानेपानी तथा ढलनिकास विभागको खानेपानी गुणस्तर शाखाका प्रमुख इन्जिनियर रमेश सुवेदीसँग गरिएको कुराकानी। इन्जिनियर सुवेदीका अनुसार मुहानमा सुरक्षित पानी हुँदैमा मुखसम्म सुरक्षित पानी नपुग्ने भएकाले नै खानेपानी सुरक्षा योजना चाहिएको हो। खानेपानी सुरक्षा योजना अन्तर्गत 7+3 चरण हुन्छन्, जसलाई पालना गर्न सके उपभोक्ताले सुरक्षित पानी पिउन पाउँछन्। खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। अर्को हप्ताको कार्यक्रममा खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र सुरेश महर्जनसँगै पीटी लोपचनलाई पनि बिदा दिनुहोस्। नमस्कार।